अस्सलाम वालेकुम, आप देख रहे हैं प्रोग्राम बामदी के साथ और मैं हूं निदा समीर। आप सबको खुशामदीद कहती हूं प्रोग्राम में। अच्छा खानदान कहा जाता है कि कचरे माशरे को तश्कील देता है, लेकिन आजकल के ज़माने में अगर देखा जाए तो हमारा ख़ानदानी निज़ाम बड़ी मुश्किलात का शिकार नज़र आता है। बात चलती है क़त्अ कलामी से, फिर पहुँचती है तर्क ताल्लुक़ तक, और उसके बाद हमने देखा है बास केसेस में कत्ल तक नौबत आ जाती है। तो आज हम ससुराल के मसाइल और उसके हवाले से दीन के क्या तकाजे हैं इस पर गुफ्तगू करेंगे और इस पर अपनी राय का इजहार, अपनी तहकीक का इजहार करेंगे हमारे बहुत मोहतरम जावेद अहमद गांधी साहब। अस्सलाम वालेकुम गांधी साहब।
वालेकुम सलाम।
और साथ ही हमें गुफ्तगू में ज्वाइन कर रही हैं ज़रीन मुस्लिम साहिबा, आपको भी खुश आमदीद कहते हैं प्रोग्राम में।
अस्सलाम वालेकुम जी।
तो क्योंकि मामला ससुराल का है, ज़रीन साहिबा सास भी हैं माशाल्लाह से, आप बहू भी रह चुकी हैं, तो गांधी साहब आज आप ख़वातीन में घिरे हुए नज़र आ रहे हैं।
खुदा खैर करे।
नहीं, बड़े हमारे बेसिक सवाल होंगे मेरे ख्याल से, हर सास के, हर औरत के और हर बहू की ज़बान पर आजकल ये सवाल आते हैं। हर कोई जानना चाहता है कि दीनी तकाजे इन रिश्तों के बिलाखिर क्या हैं, लेकिन सबसे पहले तो मैं ख़ानदान के हवाले से पूछना चाहूँगी कि इस्लाम में ख़ानदान का तसव्वुर क्या है, इस पर कितना ज़ोर दिया गया है।
इंसान को अगर आप बैसियत मजमू देखें तो वो ऐसे नहीं पैदा होता कि 20-22 साल की उम्र में आसमान से एक आदमी नाजिल हुआ और 50-55 की उम्र में दुनिया से रुख्सत हो गया। अगर ऐसा होता तो किसी ख़ानदान की ज़रूरत नहीं थी। इंसान की पैदाइश का मामला यह है कि वो एक नातवान बच्चे की हैसियत से दुनिया में आता है। उस वक्त उसके लिए उठना, बैठना, अपनी ज़रूरियात को पूरा करना मुमकिन नहीं होता। यानी इतनी नातवानी होती है कि जो नागुज़ीर ज़रूरतें हैं वो भी एक बच्चा ख़ुद पूरी नहीं कर सकता। अच्छा, फिर सिर्फ यही नहीं है कि उसको खाने पीने या अपनी ज़रूरियात के लिए माँ की या बाप की या किसी देखभाल करने वाले की ज़रूरत होती है, वो एक तदरीज के साथ इंसानियत हासिल करता है। यानी ऐसा नहीं है कि वो इल्म अकल सब लेके आ जाता है, बल्कि उसको बेशुमार चीज़ें सीखनी होती हैं। अल्लाह ताला ने कानून इस तरह का बना दिया हुआ है कि जो उसका अपना पोटेंशियल है, उसके अंदर जो कुछ मौजूद है, उसको भी एजुकेशन की ज़रूरत होती है। अगर आप उसको तालीम तरबियत ना दें तो वो अनगढ़ रह जाता है। बड़े से बड़ा शायर, बड़े से बड़ा अदीब जो फितरी सलाहियतें लेके आता है, अगर आप उसको पॉलिश नहीं करते, उसकी तरबियत नहीं करते, उसका तज़किया नहीं करते, तो उसका नतीजा क्या निकलता है कि वो तहजीब से नाआशना हो जाता है। यानी मैंने देखा है कि देहात में बेशुमार लोग होते हैं, उनको तालीम तरबियत का मौका नहीं मिला। उनके पास आप दो घड़ी बैठें तो ये मालूम होता है कि इनके अंदर भी कोई गालिब और कोई इकबाल और कोई आइनस्टाइन छुपा हुआ है। बड़े गैर मामूली लोग होते हैं बाज़, इसलिए कि अल्लाह ताला तो पैदा कर देता है ना। अब आपका माशरा, आपका गिरदो पेश का माहौल उनको क्या बनाता है, तो ये इंसान की ज़रूरत है। अच्छा, फिर इंसान के साथ एक और मसला है, वो ये है कि वो एक ही हालत में नहीं रहता। 20-22 साल की उम्र में शबाब को पहुंचता है, मालूम होता है सारी दुनिया पर कमंदें फेंक देगा, आसमान को अपनी गिरफ्त में ले लेगा, सितारे ज़मीन पर ले आएगा, बड़े मंसूबे बनाता है। उसके बाद आहिस्ता आहिस्ता इस महलान आना शुरू हो जाता है। और आप देखिए कि वही इंसान जो अपने आप को अरिस्तू अफलातून समझता है, बिल्कुल बेबस होना शुरू हो जाता है। कुरान मजीद ने एक जगह तस्वीर खींची है कि बिल्कुल जैसे बच्चा होता है वैसे ही हो जाता है। यानी नौबत यहाँ तक भी आ जाती है बाज़ औक़ात के बीमारी से, तकलीफ़ से, एक हड्डियों का ढांचा रह जाता है, जिसको आप उससे भी ज़्यादा तवज्जो का मुस्तक महसूस करते हैं जितना एक बच्चा तवज्जो का मुस्तक होता है। यानी बच्चा तो फिर आगे बढ़ रहा होता है, ये पीछे जा रहा होता है। ये पूरा का पूरा इंसान है। अब अगर इस पूरे इंसान को सामने रख कर आप कोई नज़म बनाना चाहें तो फिर वो वही बनेगा जो खुदा ने बना दिया है कि एक माँ और बाप का रिश्ता पैदा होता है। माँ और बाप के रिश्ते के साथ कुछ और रिश्ते वजूद में आ जाते हैं और इनके अंदर ऐसी मोहब्बत और मुद्दत अल्लाह ताला ने रख दी है कि आप जानती हैं कि एक माँ अपने बच्चे की कैसे परवरिश करती है, एक बाप उनके बारे में किस तरीके से दर्द अंगेज़ी और इस्तराब के साथ मामलात को देख रहा होता है, बीमारी में, तकलीफ़ में, ये स्कूल जाना है, ये पढ़ना है, ये करना है, वो करना है। ये सब चीज़ें जो हैं ये तकाजा करती हैं कि पूरे इंसान के लिए कोई निज़ाम बनाया जाए। वो अल्लाह ताला ने ख़ानदान की सूरत में बना दिया है। मौजूदा दौर में लोगों ने कोशिश की पिछली सदी में कि क्या रियासत इसकी जगह ले सकती है, क्या हम मुख्तलिफ़ किस्म के इदारे बना के इंसान की तरबियत कर सकते हैं। तो तजुर्बे से ये मालूम हुआ और कम व बेश अब सब माहरीन इसको मानते हैं कि ये कुदरत के ख़िलाफ़ जंग है। अच्छा। इस तरीके से बाटा के जूते तो बनाए जा सकते हैं कि आपने एक सांचा बना दिया और बनते चले गए। इंसान की शख्सियत के अंदर खुदा ने बड़ा तनव्वो रखा है। ये तनव्वो असल में मुख्तलिफ ख़ानदानी वहदतों में, यूनिट्स में वजूद में आता है। यानी अलग माहौल है, अलग माँ है, अलग बाप है। आप इसको किसी एक कायदे में अगर शुरू से ले आएँ तो इंसानी शख्सियत की सही तामीर ही नहीं हो पाती। तो फितरी निज़ाम वही है जो अल्लाह ताला ने बना दिया। इसलिए ख़ानदान तो हवा और पानी की तरह हमारी ज़रूरत है। यानी ख़ानदानी निज़ाम के बारे में अगर अदना दर्जे में भी कोई कोताही हुई तो नस्लें इसको फिर भुगतेंगी। مغربی معاشرت میں آپ دیکھیے کہ اجتماعی زندگی کے بارے میں انہوں نے کمال حاصل کیا ہے، اجتماعی زندگی کیا ہے، سڑکیں کیسے بننی ہیں، لوگوں کو زندگی کی ضرورتیں کیسے فراہم کرنی ہیں، راستے کیسے صاف رہنے ہیں، نظم اجتماعی میں اگر کوئی خرابی پیدا ہو جائے تو کیسے درست کرنی ہے، مقرنہ کیا کام کرے گی، عدلیہ کیا کام کرے گی، بہت اعلیٰ نظام بنایا ہے. لیکن ان کے مفکرین سے بھی جو بنیادی غلطی ہوئی وہ یہ کہ وہ خاندان کی اہمیت کو نہیں سمجھ سکے. ان کا خیال یہ تھا کہ ریاست اس کی جگہ لے لے گی، لیکن عملی تجربے سے یہ معلوم ہوا کہ ایسا بالکل ممکن نہیں ہے. تو اس وجہ سے خاندانی معاشرت کے بارے میں ہمیں حساس ہونا چاہیے. اگر یہ ہاتھ سے گئی تو آپ سمجھیں کہ انسان گیا.
حامدی صاحب، خاندان کی آپ اہمیت پہ بات کریں، ہم دیکھتے ہیں کہ بہت سارے لوگوں کا باہر دنیا میں، میں باہر جاؤں تو میرا بڑا اچھا امپریشن ہوگا کہ بھائی بہت شائستہ لہجے میں بات کرتی ہیں، ہیلپ فل ہیں، مگر میں اپنے گھر میں داخل ہوں تو میرا ایک کمپلیٹلی ڈفرینٹ فیز ہوتا ہے. شوہر دیکھتے ہیں کہ بیوی کو اکثر حقیر سمجھتے ہیں، یا بہو باہر کی دنیا میں بہت اچھا امپریشن ہوتا ہے، لوگوں کی مدد کریے، گھر میں آ کے ساس کے ساتھ گھر والوں سے پوچھے تو ایک الگ ہی رائے ہوتی ہے ان کی ایک شخص کے بارے میں. تو حقوق کی جہاں پر ہم بات کرتے ہیں تو یقیناً حقوق العباد کا بڑا ایک اہمیت ہے، لیکن باہر کے لوگوں سے ہمارا رویہ کچھ اور ہے، خاندان کے اندر لوگوں سے رویہ کچھ اور ہے. اس کے بارے میں اسلام میں کس کے زیادہ حقوق ہیں؟
یہ جہاں تک اسلام کا تعلق ہے وہ تو اصل میں نام ہی توازن اور اعتدال کا ہے. یعنی جو حقوق آپ نے قائم کرنے ہیں وہ عدل پر، انصاف پر قائم ہونے چاہیے نا. ہمارے ہاں ایک بڑی خرابی ہے جس کا لوگ عام طور پر ادراک نہیں کرتے، وہ یہ ہے کہ جس وقت ہم شادی بیاہ کا معاملہ کرتے ہیں تو آپ دیکھیے ہوتا کیا ہے. یعنی ایک مرد ہے، انتخاب کر لیا آپ نے کسی لڑکی کا، اب آپ کہتے ہیں کہ اس کو ہم نے بیاہ کر لانا ہے. یہ دیکھیے جو میں الفاظ بولا، بیاہ کر لانا ہے، اس کا مطلب یہ ہے کہ ایک بچی جو 20-22 سال تک یا جتنی بھی اس کی عمر ہے ایک خاندان میں زندگی بسر کر چکی ہے، وہ کہیں پیدا ہوئی ہوگی، اس کی کوئی معاشرت ہوگی، اس کی کوئی تہذیب ہوگی، اس کا کوئی رہن سہن ہوگا، اس کی زندگی اور شخصیت کی کسی طرح سے تعمیر ہوئی ہوگی. یہ اپنا گھر چھوڑ کر، اپنی تہذیب چھوڑ کر آپ کے پاس آ رہی ہے. یعنی یہ بڑا بنیادی فرق ہے. دیکھیے آپ استقبال کرنے والے ہیں، وہ آ رہی ہے، آپ اپنا گھر چھوڑ کے ادھر نہیں جا رہے. اگر اس حقیقت کو آپ مان لیں تو آپ کو ایک دوسری بات بھی ماننا پڑے گی، وہ یہ ہے کہ اب جو آپ توقعات کر رہے ہیں آنے والی سے، پہلے آپ اس کے لیے وہ بن کے دکھائیں. یہاں کیا ہوتا ہے، آپ کہتے ہیں وہ بیٹی بن کے آئے، نہیں، پہلے آپ کو ماں بننا پڑے گا. یعنی آپ ثابت کریں، کیونکہ آپ استقبال کر رہے ہیں، آپ کے گھر میں کوئی آ رہا ہے، آپ کو کچھ نہیں بدلنا پڑا، آپ کی میز ویسی لگتی ہے، آپ کا ڈرائنگ روم ویسا ہی ہے، آپ کی معاشرت ویسی ہی ہے، آپ کے ملنے والے ویسے ہی ہیں، وہ سب کچھ چھوڑ کے آپ کے گھر.
آسانی سے کہہ دیتے ہیں نا کہ 10 لوگ تو اس کی وجہ سے نہیں تبدیل ہوں گے، اس ایک کو تبدیل ہونا پڑے گا.
نہیں، آپ ہی کو تبدیل ہونا ہوگا. اس کی وجہ یہ ہے کہ آپ کو اسے ایڈجسٹ کرنا ہے، اس کو اپنا گھر کا ایک فرد بنانا ہے. یہ اگر ایک بنیادی بات ہم تسلیم کر لیں کہ ساس کا کردار دین، اخلاق، معاشرت، عقل، تہذیب کے لحاظ سے بنیادی ہے، اس لیے کہ تبدیل اس کو ہونا ہے، استقبال اس نے کرنا ہے.
تو کیا یہ ایک آسان کام ہے کہ ایک عورت جو کہ 45-50-60 سال کی عمر کو پہنچ گئی ہو وہ اپنے آپ کو تبدیل کرے؟ ایک
پہلے دن سے تیاری کیجیے، جب آپ کی شادی ہو تو پہلے دن سے تیاری کیجیے کہ اگر آپ کے ہاں اولاد ہونی ہے اور آپ نے کسی بیٹے کو بیاہ کے لانا ہے. دیکھیے بیٹیاں بھی ہوں گی جن کو دوسرے گھر میں جانا ہے، لیکن اگر بیٹے کو بیاہ کے آپ نے لانا ہے تو کسی نے آپ کے گھر کا خاندان کا فرد بننا ہے. اور خاندان کا فرد بننے کے لیے یہ ضروری ہے کہ پہلے کشادہ دلی آپ کے اندر ہو، پہلے آپ کھلی باہوں سے اس کا استقبال کریں، پہلے آپ اس کو اپنے خاندان میں حصہ بنانے کی کوشش کریں، اس کو اگر کوئی غلطی ہے تو سمجھائیں، یعنی اس کو رسوا نہ کریں. اگر اس نے کوئی چیز آپ کی معاشرت، تہذیب یا آپ کے تقاضوں کے خلاف سیکھی ہوئی ہے، ہو سکتا ہے نا فرق ہو، اس فرق کو آپ محسوس انداز میں، نہیں غیر محسوس انداز میں، پہلے ختم کریں. یعنی رشتے اصل میں ادھر سے بننے ہیں. میں آپ سے عرض کرتا ہوں کہ یہ دو طرفہ معاملہ ہرگز نہیں ہے، اس کو پہلے یک طرفہ ہونا ہے. وہ بچی اس کو رسپونڈ کرے گی اگر اس کی فطرت اچھی ہے. لیکن اگر آپ یہ کہتے ہیں کہ یہ دو طرفہ معاملہ ہونا ہے تو اصل میں وہ تو اجنبی ہے اس گھر میں، اس کو تو ابھی یہ بھی نہیں پتا کمرے سے نکلنا ہے تو ان لوگوں کے یہاں کیا آداب ہیں، ملنے ملانے کے کیا طریقے ہیں. یعنی ساس ایک شفیق معلمہ بن جائے سکھانے کے لیے، تو میں آپ سے سچ عرض کرتا ہوں کہ میرا زندگی بھر کا تجربہ یہ بتاتا ہے کہ آنے والی لڑکی تیار ہوتی ہے سیکھنے کے لیے، چند مستثنیات. یعنی وہ تو آتی اس لیے ہے ذہنی لحاظ سے کہ مجھے اس گھر کو اڈاپٹ کرنا ہے. ہم پہلے ہی مرحلے میں اس سے ایسی توقعات وابستہ کر لیتے ہیں اور اس طریقے سے उसको दीवार से लगाने की कोशिश करते हैं कि जिसके नतीजे में पहले दिन सास बहू की एक अजीब गरीब दुनिया वजूद में आ जाती है और फिर वो बाकी रहती है।
साहब, इसके लिए एक और मिसाल भी यूँ दी जा सकती है कि अगर हम किसी दरख्त की घनी छाँव में बैठना चाहते हैं तो पहले हम बीज देते हैं, रोज उसको पानी देते हैं, रोज उसकी आबियारी करते हैं, तब वो कई सालों में जाकर एक तनाव
फिर हमें साया फराम करता है, फिर फल देता है। तो आपको इसी तरीके से उस बच्ची का इस्तकबाल करना है।
लेकिन साहब, ये जो है आपने कहा से कि औरत को मतलब सास को तैयार होना चाहिए, ठीक है, सास जो आजकल को अगर आप देखें, और मैं अपने सासों को देखूं, मतलब हमारी एज के सासों को, राज जो आज हैं, आई थिंक ज़्यादातर जो ख़वातीन हैं वो अपने आप को, जैसे आपने कहा कि अपने आप को तैयार करना, और उनका जो रवैया ये है आजकल कि वो कोशिश करती हैं कि जो उनके साथ हुआ वो आगे नहीं करें, वो जो पुरानी वाली रेपिटेशन होती थी ना, क्योंकि उस वक्त की औरतों को बहुत सी चीज़ों से डिप्राइव किया गया था। आजकल हम लोग को इस तरह माशाल्लाह नहीं है, आपके शौहर भी दोस्त ज़्यादा हैं बनिस्बत शौहर के, मतलब एक जो होता है, लेकिन इसके बावजूद आप देखते हैं आप उनको माँ की तरह एक्सेप्ट कर रहे हैं, मतलब आप माँ बन के उसका खैर मुकदम कर रहे हैं, मतलब उसको वेलकम कर रहे हैं अपने घर के अंदर। लेकिन बच्चियाँ ज़रा रिजिड होती हैं, या तो पीछे कोई तालीम दे के ऐसे भेजी जाती है,
मैं उसी पर अब बात करने वाला था कि इधर तो हमें सास से ये गुजारिश करनी चाहिए कि वो इस्तकबाल का अंदाज़ अपनाए। अगर कुछ सिखाना है तो एक शफीक मोहब्बत करने वाले मुअल्लिम की तरह सिखाए, यानी ये रवैया इख्तियार ना करे कि जैसे एक मार्ज़ इम्तहान में डाला गया है। ये हम जो अब गुफ्तगू कर रहे हैं तो हमें ये भी जहन में रखना चाहिए कि जो तब्दीलियाँ आई हैं, बहुत अच्छी तब्दीलियाँ आई हैं, यानी मैं नहीं देखता अब जो हम देहात में सासें देखते थे वैसी सासें नहीं रहीं, वैसी बहुएँ भी नहीं रहीं, बहुत फ़र्क पड़ गया है। लेकिन आपकी कितनी आबादी है जिसके यहाँ ये फ़र्क पड़ा है?
सही बात है।
अभी भी आपके देहात में बेशुमार ख्वातीन हैं जो उसी रिवायत के अंदर बंधी हुई आ रही हैं, और मैंने उसमें ऐसे ऐसे मंजर देखे हैं, मैं आपको अब बता नहीं सकता कि किस तरह से उस बच्ची को इम्तहान में डाला जाता है। तो ये रवैया तब्दील होने हुआ है, तब्दील, इसमें कोई शक नहीं, लेकिन हमारे मुखातबीन तो सारी दुनिया में फैले हुए हैं ना, तो वो अगर देहात में भी रहते हैं तो उनको ये चाहिए कि वो अपने रवैये में ये तब्दीली पैदा करें। दूसरी जानब जो इधर बच्ची है, इसके बारे में पहले दिन से हमें मालूम होना चाहिए कि इसने दूसरे घर में जाना है। यानी एक तो यह ना कि वो शादी ना करने का फ़ैसला करे, अगर उसने शादी करनी है तो फिर ज़िंदगी की हकीकतों के साथ नबरदाजमा होना है। अब ज़िंदगी की हकीकतों में एक बड़ी हकीकत यह है कि उसे ये बताया जाए कि तुम यहाँ से जा रही हो, तुमने एक नए घर में जाना है, तो तुम्हारा रवैया एक सीखने वाली का होना चाहिए। यानी अगर तुम्हारे अंदर सख्ती होगी, अगर शिद्दत होगी, अगर तुम पहले ही दिन आने वाले घर को रिजेक्ट करके बैठ जाओगी, अगर तुम उसको समझने की कोशिश नहीं करोगी, अगर उनकी रवायात या उनकी बाज़ चीज़ों को तुम तज़ीक का या इस्तेहज़ा का या मजाक का निशाना बना लोगी, तो इसके नतीजे में तुम्हारी एक्सेप्टेंस नहीं होगी, और ये पूरा ख़ानदान है जिसमें एक्सेप्टेंस होनी है। तो इधर से हमें कोशिश करनी चाहिए कि भेजने वाले को तैयार करें, और उधर से ये कोशिश करनी चाहिए कि सास उसका इस्तकबाल करने के लिए
तैयार। दोनों तरफ से बात होनी चाहिए। इसमें सॉरी, मैं इस तरह तो आपने दो में डिवाइड कर दिया। अब जैसे आप ये बात कर रहे हैं और मैं जिसमें करी थी, मैं अपने लेवल की बात करी थी, ऑनेस्टली स्पीकिंग, मतलब ये था कि जो मैंने देखा सुना और जो इर्द गिर्द देखती हूँ, तो आजकल की सासें वाकई बहुत मेहनत कर रही हैं, इन द सेंस एक तो लड़कियाँ भी पढ़ी लिखी हैं और घूमी फिरी भी हैं सब कुछ, तो उनको मालूम है वो क्या कर रही हैं। लेकिन इस तरह तो आपने दो में इस तरह डिवाइड कर दिया कि देहात की आप एक जैसे बात कर रहे हैं, तो उसको तो आज भी ये मैसेज आपका नहीं मिलेगा जो आप अभी हमें दे रहे हैं।
मतलब ये तो हम कोशिश तो कर रहे हैं ना, देखिए ना, अर्बनाइजेशन हो रही है, यानी आहिस्ता आहिस्ता लोग शहरी ज़िंदगी के करीब आ रहे हैं, तो आपको पैगाम तो देना होगा ना, इसलिए कि ये तो नहीं हो सकता कि हम जो गुफ्तगू करें उसको महज शहरी ज़िंदगी तक महदूद करें।
मतलब
शहरी होते हैं,
इसको जाना है वहाँ, और आपकी शहरी ज़िंदगी के अंदर भी असल में देखिए पढ़े लिखे लोग, ज़रा खाते पीते लोग, उनकी एक माशरत बन जाती है। आपके शहरों में भी खोलियाँ हैं, यहाँ पर भी स्लम्स हैं, इनके अंदर भी जाकर देखें वहाँ क्या माशरत है, क्या तहजीब है, क्या चीज़ें हैं जो लोगों मतवक्का होती हैं। औरत हकीकी मानी में मजलूम तरीन मखलूक की हैसियत से देखनी है तो आप उन इलाकों में देखें।
सही बात।
यानी अब तो आपकी पढ़ी लिखी ख्वातीन और खाते पीते घरानों में बड़ी हद तक हुकूक का तहफ़ हो गया, बड़ी तब्दीली आ गई है, लेकिन ये तब्दीली पूरी दुनिया में नहीं आई, पूरी माशरत में नहीं आई। आपके शहर के अंदर, आप लाहौर शहर को देखें,
काम करने वाली आती हैं, उनकी आप कहानियाँ सुने, मतलब जो काम करने
मैं उसी जानब तवज्जो दिला रहा था कि आपके घरों के अंदर जो काम करने वाली ख्वातीन होती हैं, जरा उनकी दास्तान सुन के देखें।
और मैं सिर्फ काम करने वालों की बात नहीं करूंगी, मेरी अपनी बहुत सारी सहेलियां, जब हम सब मिलके बैठते हैं तो हर एक के पास एक दास्तान होती है सुनाने के लिए, हमदर्दी का इजहार होता है। और इसी पे मैं बात करूंगी ब्रेक के बाद कि गांधी साहब, शादी जाहिर खुशी का नाम है, तो एक रिश्ते में जिसमें लड़का भी बखुशी बन रहा होता है, लड़की भी खुशी बखुशी बन रही होती है, क्या होता है ऐसा कि कुछ अरसे बाद ही एक डरावना ख्वाब बन जाता है? तो इस पर हम आपसे आपकी राय लेंगे, लेकिन छोटे से वक्त के बाद। پروگرام میں ایک مرتبہ پھر خوش آمدید. آج ہم گاندھی صاحب کے ساتھ گفتگو کر رہے ہیں سسرال کے مسائل اور اس کے حوالے سے دین کے تقاضے. گاندھی صاحب, بریک سے پہلے میں شادی کے حوالے سے بات کری تھی. یہ خوشی جس کی اتنی تیاری کی جاتی ہے کہ چھ چھ آٹھ آٹھ ماہ شاپنگ ہوتی ہے اور پھر وہ شادیاں چھ مہینے بھی نہیں چلتی ہیں, تو ایسا کیوں ہوتا ہے ہمارے رشتوں میں؟
اس کی بہت بڑی وجہ یہ ہے کہ ہم حقائق کو حقائق کے طور پر نہیں دیکھتے. یعنی ہمارے ہاں عام طور پر زندگی خوابوں میں بسر ہوتی ہے. ہم پیدا ہوتے ہیں تو خواب دیکھنا شروع کر دیتے ہیں, زندگی کے بارے میں, معیشت کے بارے میں, حالات کے بارے میں. یہ جو آپ کو بہت زیادہ لوگ جرائم کی طرف بڑھتے ہوئے نظر آتے ہیں, اس کی وجہ بھی یہی ہوتی ہے کہ زندگی کی حقیقتوں کو جیسے کہ وہ ہیں ویسے نہیں دیکھا جاتا. تو نتیجہ کیا نکلتا ہے؟ نتیجہ یہ نکلتا ہے کہ تقریب کا دن تو زندگی کی حقیقتوں سے ویسے ہی گریز پر مبنی ہوتا ہے, لیکن جیسے ہی زندگی اصل میں شروع ہوتی ہے تو معلوم ہوتا ہے کہ اب تو کھانا بھی کھانا ہے, اب پہننا بھی ہے, اب کچھ کما کے بھی لانا ہے, اب آپس میں کچھ ملاقات بات بھی کرنی ہے, اب تقریبات بھی ہونی ہے, گھر کیسے چلے گا, بجٹ کیسے بنے گا. تو زندگی کی حقیقتیں سامنے آ جاتی ہیں. دوسرا جو بڑا مسئلہ موجودہ زمانے میں ہو گیا ہے, وہ مسئلہ یہ ہے کہ جب کوئی خاتون خاص طور پر شادی کا فیصلہ کرتی ہے تو مغربی معاشرت نے اس کو یہ تصور دے دیا ہے کہ تم ایک پارٹنر کا انتخاب کر رہی ہو, جبکہ حقیقی معنی میں یہ چیز نہیں ہے. اچھا. یعنی فطرت یہ کہتی ہے کہ یہ خاندان اور ایک ادارہ بن رہا ہے, اس ادارے کے اندر بہرحال کسی نہ کسی کو سربراہی کی ذمہ داری انجام دینی ہے. اچھا. یہ عورت کو دے دے, لیکن اس کے بغیر ہو نہیں سکتا. یہ بالکل ایسے ہی ہے جس طرح سے آپ ایک یہ میڈیا کا ایک ادارہ بنا رہے ہیں, آپ کو کاروباری ادارہ بنا رہے ہیں, تو بڑی اچھی بات ہے کہ ہم سب ایک دوسرے کے ساتھ برابری کا سلوک کریں, ہر ایک کے ساتھ عدل اور انصاف کا معاملہ کریں, لیکن آپ کو کسی نہ کسی شخص کو آخری ذمہ داری دینی پڑتی ہے.
ایک سی ای او ہوگا, ایک ادارے کے دو
سربراہ, اس کے بغیر چل نہیں سکتا, ممکن نہیں. یعنی ابھی تک دنیا کوئی اس سے مختلف چیز ایجاد نہیں کر سکی, ریاستوں کے اندر بھی ایسا نہیں ہو سکا. یہاں تک کہ اگر کسی موقع کے اوپر آپ کو یہ تجویز پیش ہوتی نظر آئے کہ چلیے جی ملک کے دو سربراہ بنا دیتے ہیں, وہ بھی نہیں چلتا. ہم نے پارلیمانی نظام میں یہ تجربہ کر کے دیکھا کہ ایک صدر ہوگا, ایک وزیر اعظم ہوگا, ان کے مابین بھی اختیارات کی تقسیم کے مسائل رہتے ہیں. چنانچہ صدر کو ہم کبھی کبھی یعنی ایک خیالوں کا گڈھا بنا کے رکھتے ہیں, وہ بیچارہ کچھ بھی نہیں کر سکتا, تو تب کہیں جا کے ملک چلتا ہے. تو یہ جو چیز ہے, یہ میرے خیال کے مطابق ہماری بچیوں کو سمجھنی چاہیے کہ پارٹنر کا انتخاب نہیں ہے یہ بنیادی طور پر, یہ اصل میں ایک ادارہ بنانے کا مرحلہ ہے اور آپ اس ادارے کے ایک فرد کی حیثیت سے جا رہی ہیں. اس میں آپ کو فیصلہ کرنا ہے کہ اس کا نظم کون چلائے گا. یہ نظم عورت چلا لے, مجھے کوئی اعتراض نہیں اس کے.
آپ کو اعتراض نہیں گاندھی صاحب, لیکن ہمارے معاشرے میں تو یہی سمجھا جاتا ہے نا کہ مرد کو حاکم بنایا گیا ہے اور وہ سربراہ ہے گھر کا, لیکن آج کی لڑکی بھی پڑھ لکھ گئی ہے, تو کلیش تو ہوتا ہے اوپینین کا. جب آپ اور ہم یہ نہیں کہہ سکے کہ مرد عقل کل ہے, وہ ہر فیصلہ صحیح کرے گا, تو یہاں پہ بھی کلیشز ہم دیکھنے میں
نہیں. ایسا اگر کوئی مرد کرتا ہے تو وہ ایک برا سربراہ ہے. دیکھیے بات یہ ہے, تو کسی ادارے کا سربراہ بھی اگر اس طریقے سے حکومت چلانے لگ جاتا ہے تو لوگ بغاوت کر دیں گے اس کے خلاف. یعنی ایک چیز کو ہم مان کر چلیں گے کہ سربراہ کسی کو ہونا ہے. اگر سربراہ کسی کو ہونا ہے تو اب آ گیا یہ معاملہ کہ معاملات کرنے کیسے ہیں. سربراہ کا کام یہ نہیں کہ ہر وقت سربراہی دکھائے, نہیں, اسے ساتھ لے کے چلنا ہے, اسے رائے لینی ہے, اسے سب معاملات کرنے. کچھ مرحلے ایسے آ جاتے ہیں جس میں ایک فیصلہ کرنا ہوتا ہے, اور جب وہ فیصلہ کرنا ہوتا ہے تو پھر بہرحال آپ کی کمپنی کا سی ای او کرتا ہے, اور ہم سب اس کے ساتھ ایک تعاون کی جگہ پہ کھڑے ہوتے ہیں, موافقت کی جگہ پہ کھڑے ہوتے ہیں. اگر ہر آدمی ایک ادارے کے اندر یہ طے کر لے کہ نہیں مجھے تو اپنی مرضی چلانی ہے, تو اس کا نتیجہ یہ نکلے گا ادارہ نہیں بنے گا. ہمارے یہاں بنیادی کشمکش جہاں سے پیدا ہوتی ہے, اصل میں رومانس میں اور محبت میں اور اس طرح کے معاملات میں جو گفتگویں ہوتی ہیں وہ زندگی کی حقیقت سے کوئی تعلق نہیں رکھتی.
ٹریلر ہوتے ہیں,
یعنی وہ جتنی چیزیں ہیں وہ اصل میں کوئی زیادہ سے زیادہ 10 یا 15 دن کے بعد ختم ہو چکی ہوتی ہیں. بلکہ میں آپ سے عرض کروں کہ اگر آپ سروے کر کے دیکھیں تو زندگی کی حقیقتیں ہنی مونی میں سامنے آ جاتی ہیں اتنی. یعنی زیادہ دیر بھی انتظار نہیں کرنا پڑتا, جیسے ہی آپ حقیقی زندگی میں داخل ہوتے ہیں
جھگڑے
شروع ہو جاتے ہیں اسی وقت. جب آپ سروے کر کے دیکھ لیجئے, میں نے دیکھا بڑی خوشی سے ہونے والی شادیوں کے بعد بھی سال 6 مہینے میں اب تو اس سے بھی کم مدت میں ایسے جھگڑے سامنے آ جاتے ہیں کہ ان کو سلجھانا ایک بڑا مشکل کام ہو جاتا ہے. یہ آپ کچھ پوچھ رہے ہیں
سر, میں یہ کہتی کہ آپ اس مسئلے کو کیسے حل کریں گے آج کل کے جو بچے ہیں. دیکھیں ہم لوگ کی جو شادی کے وقت میں ہم لوگ اسے کہتے ہیں گھر بنانا ہے اور یہی گھر ہے, اور ساسیں بھی جو کچھ بھی ہے, مطلب آج کل کے آپ دیکھیں ڈیوورس ریٹ کتنا بڑھ گیا ہوا ہے.
پہلے ایٹ لیسٹ یہ نصیحت تو کی جاتی ہے کہ تم اپنی ماں سمجھنا,
ٹھیک ہے تمہیں گھر بنانا ہے توڑنا نہیں ہے. اور حقیقتاً گھر بنانا مشکل ہے اور توڑنا تو ایک منٹ کا کام ہے, آپ توڑ کے گھر چھوڑ کے چلے جائیں. لیکن بات تو یہی ہے نا کہ خاندان بنانے میں, خاندان کو اپنانے میں وہ ٹائم. تو اس کے لیے آپ کیا مطلب لوگوں کو میسج دینا چاہیں گے کہ کس طرح یہ لڑکیاں جو بچیاں ہیں آج کل کی, اور لڑکیاں دونوں کو میں کہہ رہی ہوں, صرف لڑکیوں کو ہی نہیں, कि वो अपने घर में किस तरह बैलेंस करें, ये ख्वाब की ज़िंदगी से निकलें। ये शाहरुख खान, ये तो 4 दिन गाने हो रहे हैं, नाच गाने, वो समझते हैं कि ये ऐसे ही रहेगा जैसे फिल्मों में दिखाते हैं। जबकि जैसे आपने कहा, जब उठते हैं 4 दिन बाद तो पता लगता है ओ ये नहीं, ऐसा नहीं है। तो
बट एट द सेम टाइम आज उन लड़कियों को ये सिखाने वाली भी जो डिवोर्स रेट बढ़ गया, ये वही औरत नहीं है जिसको उसकी माँ ने तलकीन की थी कि घर बनाना है।
यही तो मतलब कोई कोई छोड़ना चाहिए।
इतना अच्छा खूबसूरत लफ्ज आपने बोला, घर बनाना है।
जी
असल में आज की लड़की घर बनाने के लिए आती ही नहीं है,
यही मुश्किल है
उसे। हाँ। उसका जहन इसके लिए तैयार ही नहीं किया जाता। मैं इसीलिए गुजारिश कर रहा हूँ कि उसको ये बताना चाहिए कि आप एक जिम्मेदारी का काम करने के लिए जा रही हैं। रोमांस का दौर खत्म हो गया,
हो गया जी।
उसकी मुद्दत अगर बहुत से बहुत भी तवील करने की कोशिश की तो 6 महीने से ज़्यादा नहीं होगी, या कभी कभार सालगिरह के मौके पर दोबारा आ जाया करेगी। इसके सिवा कुछ नहीं होना, ज़िंदगी की हकीकतों का अपने मुआवजा करना है, फेस करना है उनको। ये चीज़ है जो आप अगर जहन में डाल दें। देखिए पुराने ज़माने में ये होता था कि उसमें हमारी माएँ आमतौर पर इस एक्सट्रीम पर इसके लिए तैयार करें, तुम्हारा जनाजा निकलना हाँ, चाहिए, तुमने मर के आना है। वो भी एक इंतहा थी। उसका नतीजा निकलता था कि औरत की सलाहियत, उसका उसके अंदर हर इंसान की शख्सियत का एक वो ख़त्म हो जाता था। यानी अपनी शख्सियत को वो बिल्कुल मार के दूसरे घर में जाती थी। ये भी हमें नहीं करना चाहिए, इसलिए कि आज की बच्ची पढ़ी लिखी बच्ची है, उसने अगर तालीम पाई है, मिसाल के तौर पर डॉक्टर है, इंजीनियर है, वो किसी मीडिया में काम कर रही है या किसी दफ्तर में खिदमत अंजाम दे रही है, तो ये उसकी सलाहियतों का इजहार है। आप उसकी शख्सियत को कुचल के रख देंगे और उसको ये कहेंगे कि नहीं तुम तो असल में ना कोई राय रखती हो, ना तुम्हारा कोई नुक्ता नजर है, ना तुम्हें बयान करना चाहिए, तुम्हें बस वहां जाके मरना है।
नहीं, अगर आप ये मैसेज, तुम्हें क्या पता, मतलब क्योंकि अगर घर की चार दीवारी में औरत है तो हस्बैंड हर कोई कहेगा तुम्हें क्या पता, तो पता उससे आप चिढ़ जाती हो। मतलब आपका ये होता है कि नहीं, आज के सब पढ़े लिखे हैं,
सोचने समझने की सलाहियत
तो है, अलग
ये हमें मानना चाहिए ना कि आज की बच्ची जब पढ़ लिख गई है, जब उसने माश की जद्दोजहद में भी कुछ हाथ बटाना है, जब उसने कोई मुलाजमत करनी है, दफ्तर में जाना है, क्योंकि अब आप ये नहीं कह सकते कि पुरानी तकसीम को कायम रखा जा सके। पुरानी तकसीम तो ये थी ना कि मर्द सिर्फ कमाएगा या वो बाहर रहेगा, ख्वातीन ये काम करेंगी। असल में मौजूदा माशरत के तकाजे बिल्कुल तब्दील हो गए। यानी अब तो बाज़ औक़ात तनहा मर्द के लिए घर चलाना भी मुमकिन नहीं रहता। अच्छा, इस तरह और बहुत सी ज़रूरियात पैदा हो गई हैं जिनकी वजह से औरतें, और अगर वो पढ़ लिख रही हैं तो सवाल ये है कि सोसाइटी में खिदमत क्यों नहीं अंजाम देंगी। यानी फिर हम ख्वातीन डॉक्टर्स कहाँ से लाएँगे, ख्वातीन मुअल्लिमा कहाँ से लाएँगे। तो कुदरत का निज़ाम ये चाहता है कि हम इस चीज़ को समझें कि तब्दीली क्या आ रही है। यानी एक जानिब ये समझना चाहिए कि अब उस नसीहत का कोई मौका नहीं रहा कि तुम्हारा जनाजा निकल रहा है।
अच्छा गांधी साहब, मैं यहाँ पे बड़े अदब के साथ आपसे थोड़ा सा इख्तलाफ करना चाहूँगी इस हवाले से कि आपने कहा कि सास अपने आप को तब्दील करे क्योंकि बहू घर ला रही है, लड़की की तरबियत उसकी माँ करे, उसे अगले घर जाना है। यहाँ पर आपने बड़ी खूबसूरती से बरी जिम्मा करार दे दिया उस आदमी को कि जो एक लड़की ब्याह कर ला रहा है और एक माँ का बेटा भी है। मेरे नज़दीक उसकी भी तो बड़ी अहम जिम्मेदारी,
गुफ्तगू अभी सास बहू पर कर रहे थे, वरना बुनियादी जिम्मेदारी देखिए
सास बहू के रिलेशन को स्ट्रॉन्ग करने में मर्द क्या करता है।
मेरे नज़दीक सबसे बड़ा किरदार उसी का होता है। देखिए, एक अगर पढ़ा लिखा समझदार जानने वाला, इंसानी नफ्सियात को समझने वाला, अब मैंने इतनी बातें कह दी तो ये इतनी बातें कहने का मतलब क्या है? मतलब ये है कि हमारी तालीम में इसको होना चाहिए। देखिए, तालीम आपने रियाजी की दे दी, आपने साइंस की दे दी, इन सब चीज़ों की दे दी, इंसानियत की दी नहीं। तो उसको आप इसकी तालीम दें कि उसने एक ज़िम्मेदार फ़र्द की हैसियत से घर चलाना है, तो सबसे बड़ा काम उसी का है। एक अच्छा मर्द, समझदार मर्द, मैं आपसे अर्ज़ करूँ, कश्मकश पैदा ही नहीं होने देता।
बिल्कुल।
और कश्मकश पैदा ना होने देने का राज क्या है? राज यह है कि आप दोनों की शख्सियत, यानी सास की शख्सियत और बहू की शख्सियत, दोनों की शख्सियत को कुचलने की तरकीब ना पैदा करें। ये देखिए ना, अगर मिसाल के तौर पर मियाँ साहब जो है वो पहली रात ये पैगाम देते हैं कि देखो मेरी अम्मा अगर जूता भी तुम्हारे खींच मारे तो तुमने नहीं, इसका नतीजा क्या निकलता है? इसका नतीजा निकलता है कि आप एक ऐसा मैसेज दे रहे हैं जो खिलाफ़ फितरत है। अगर वो औरत इसको कबूल करेगी मजबूरी के आलम में तो अपनी शख्सियत को फना कर देंगे। नहीं, आप उसको ये मैसेज दें कि देखो मैं खड़ा हूँ तुम्हारी जगह, मेरा काम है कि मैं दोनों में मुआफ़त पैदा करूँ, तुम्हें अगर कोई शिकायत है तो मुझसे बात बयान करो, मैं तुम्हारा तहफ़ भी करूँगा, तुम्हारी इज्जत की हिफाजत भी करूँगा, तुम्हारे वकार को भी कायम रखूँगा। ये मुमकिन नहीं है कि तुम्हारी तरफ कोई,
लेकिन माँ के लिए तो हुक्म है ना कि उफ तक ना करो। अगर बीवी की कोई जायज शिकायत है तो किस तरह एक आदमी मीडिएट करे दोनों के बीच में कि माँ का दिल भी ना टूटे और बीवी को भी लगे कि
देखिए ये उर्दू का उफ नहीं है, अरबी का है। इसका मतलब असल में ये है कि देखिए, जिस वक्त कोई ये बूढ़ा हो जाता है ना आदमी, माँ बाप बूढ़े हो गए, बुजुर्ग हो गए, अब उनके मुकाबले में हमको बात करनी है, तो बात करने के दो तरीके हैं। एक तरीका ये कि शाइस्तगी और तहजीब के साथ अपनी बात की जाए। आपको अगर माँ बाप की राय से इख्तलाफ है तो पूरी कुव्वत से अपना इख्तलाफ बयान कीजिए।
अच्छा।
यानी ये अल्लाह ताला ने किसी को हक नहीं दिया कि वो नाजायज़ बातें मनवाए। لیکن اختلاف کرتے ہوئے ادب اور احترام کا دامن ہاتھ سے نہ چھوڑیں. افتف کرنے کا مطلب یہ ہوتا ہے کہ ہوں آپ کی کیا حیثیت ہے, آپ کو یہ بات کیسے کہنی ہے, جھڑکنا شروع کر دیا. قرآن نے دو لفظ استعمال کیے ہیں کہ تم ایک تو ولا تقل لہما افن ولا تنہرہما, یعنی انہیں جھڑکو نہیں اور ان کے ساتھ بدتمیزی کا رویہ اختیار نہ کرو, تمیز کے ساتھ ادب کے ساتھ. وہ دنیا چلی گئی جس میں اساتذہ بیٹھے ہوئے ہیں مثال کے طور پر, وہ گفتگو کر رہے ہیں, نہیں آپ کا کام سوال کرنا نہیں ہے, نہیں آپ تو سوال سننا پڑے گا آپ کو. تو اسی طرح ماں باپ کو بھی اس کے لیے تیار ہونا چاہیے کہ اب انہیں بات سننی ہے, لوگوں نے اختلاف کرنا ہے. جس وقت ہمارا بچہ بلوغ کی عمر کو پہنچتا ہے, آپ دیکھیے نا یہ بھی ایک حقیقت ہے جس کو والدین نہیں مانتے. ہمارے والدین تو بالکل ہی تسلیم کرنے کے لیے تیار نہیں ہندو پاکستان کے. وہ یہ کہتے ہیں کہ ہم نے بچے کو پیدا کیا ہے, یہ اب آخری زمانے تک ہمارے تحت ہونا چاہیے. یوں نہیں ہے, جیسے ہی بچہ بلوغ کی عمر کو پہنچتا ہے تو آپ کے بات منوانے کے حقوق ختم ہو جاتے ہیں. یعنی اب آپ نے اس کے ساتھ گفتگو کرنی ہے, قائل کرنا ہے. قائل کرتے وقت گفتگو میں گرما گرمی بھی ہو سکتی ہے, زیادہ اختلاف بھی ہو سکتا ہے. اس میں قرآن نے بچے کو ہدایت کی ہے کہ ماں باپ کے ساتھ بدتمیزی کا رویہ, بے احترامی کا رویہ نہیں ہونا چاہیے. یعنی آپ سر جھکا کے ان کی تلخ سے تلخ بات بھی سن لیں اور ادب کے ساتھ اپنی بات کہیں. یعنی ان سے یہ کہیں کہ جی آپ میرے ماں باپ ہیں, آپ کی ہر بات سر آنکھوں پر, آپ نے ڈانٹنا ڈانٹ لیں, آپ نے مارنا پیٹنا مار پیٹ لیں, لیکن سچی بات وہی ہے جو میں کہہ رہا ہوں.
گاندھی صاحب, ساس بہو کے رشتے کی جانب دوبارہ آنا چاہوں گی. عموماً ہمارے معاشرے میں دیکھا گیا, بلکہ ہم نے ایجپٹ میں تو ایک اچھی رسم دیکھی ہے, لیکن بعض اوقات ان کے لیے پرابلم بھی بن گئی ہے کہ الگ گھر لڑکی کے لیے لیا جاتا ہے, اس کے بعد ہی شادی ہوتی ہے. ہمارے یہاں دیکھا جاتا ہے کہ جوائنٹ فیملی سسٹم میں آتے ہیں, اس کے بعد بڑی پرابلمس کھڑی ہوتی ہیں. تو کیا اسلامی طور پر لڑکی یہ مطالبہ اس کا جائز ہوتا ہے اگر وہ شوہر سے کہے کہ مجھے ایک الگ گھر لے کر؟
یقینا اس کا یہ بنیادی مطالبہ ہے, یعنی اس کو آپ روک نہیں سکتے. آپ صرف ادب کے ساتھ اس کی خدمت میں گزارش کر سکتے ہیں کہ بھی میرے حالات ایسے نہیں ہیں, یہ ایک الگ بات ہے. لیکن یہ کہ یہ تو اس کا بنیادی حق ہے. اسلام نے اس کا پابند نہیں کیا کہ خواتین لازماً آ کے جوائنٹ فیملی سسٹم میں رہیں. عربوں میں تو یہ رواج تھا ہی نہیں, وہاں تو عام طور پر اس بات کو ضروری خیال کیا جاتا تھا کہ اگر بچہ شادی کر رہا ہے تو پہلے اپنا گھر بنائے, خواہ ایک ہی کمرے کا جھونپڑا بنا لے, لیکن بہرحال اس کو الگ ہونا چاہیے. کیونکہ یہ دیکھیے انسان کی پرائیویسی اور ایک خاتون کا یہ احساس کہ یہ میری جگہ ہے, یہ میرا باورچی خانہ ہے. باورچی خانے کا لفظ میں استعمال کر رہا ہوں بہت سوچ سمجھ کے, اس لیے کہ بہت سے جھگڑوں کی بنیاد اس میں باورچی خانے سے اٹھتی ہے. تو یہ حق ہے اس کا, اور اس حق کو ہمیں مان لینا چاہیے. اچھا دیکھیے, میں یہ آپ سے عرض کرتا ہوں کہ ضروری نہیں کہ ہمارے حالات ایسے ہوں کہ ہم یہ حق دے سکیں, ضروری نہیں. لیکن آپ حق مان کے پھر معذرت کرتے ہیں نا, آپ کہتے ہیں کہ جی دیکھیے میرے اوپر نگاہ کرم فرمائیے, میں ابھی اس قابل نہیں ہوں. لیکن جب آپ حق ہی نہیں مان رہے ہوتے تو پھر آپ کیا کرتے ہیں, پھر آپ کسی چیز کو مسلط کرنے کی کوشش کرتے ہیں, اس سے شخصیتیں ٹوٹ پھوٹ جاتی ہیں. تو یہ تو بالکل طے شدہ بات ہے کہ اسلام نے اس کی پابندی نہیں لگائی کہ آپ کو سسرال میں لازمن جانا ہے اور جوائنٹ فیملی سسٹم میں رہنا ہے اور آپ کو ایک خاندان کا حصہ بن کے اسی گھر کے اندر, نہیں, خاندان کا حصہ بننا اور ہے اور اپنے گھر کو الگ کرنا بالکل اور چیز ہے. یہ عورت کا حق ہے, اس کو ہمیں مان لینا چاہیے.
یہ جو انہوں نے کہا کہ گھر میں رہنے کا, تو یہ کیا حدیث یا کسی میں ہے؟ کیونکہ میں نے جو بات سنی اور میں نے کچھ جو تھوڑا بہت پڑھا کہ ہم لوگ کو ویسے ہے کہ جب ہماری شادی ہو تو لڑکا اور لڑکی کو الگ گھر تھوڑا سا پورشن اپنا دینا چاہیے یا اس کا پہلے سے کوئی انتظام کرنا چاہیے. جوائنٹ فیملی سسٹم کا جو ہے یہ ہندوانہ مطلب جو طریقہ ہے وہاں پہ بہت ہوتا ہے کہ ایک ہی خاندان میں سب رہتے ہیں, کیا یہ ہم نے ان سے لیا ہے اور حقیقتاً ہمارا کیا تھا؟ ایک مرتبہ پھر خوش آمدید. زرین مسلم صاحبہ کا سوال انہوں نے دیا تھا کہ پوچھا تھا آپ سے کہ جوائنٹ فیملی سسٹم کیا ہندوانہ رسم ہے یا اسلام ہے؟
یقیناً یہ ہندوستان کی پرانی رسم ہے, عربوں میں اس کا کوئی رواج نہیں تھا. اب بھی بہت سے عرب ممالک میں آپ جائیں تو وہاں اس کا رواج نہیں ہے. جس طرح کے مغربی معاشرے میں اب یہ چیز اختیار کر لی گئی ہے کہ آپ کوئی گھر بنا لیتے ہیں, کوئی جگہ لے لیتے ہیں, چلیے کوئی کمرہ ہی کم سے کم, یہ ضروری ہے. اس کے بغیر اصل میں اچھی معاشرت کی ابتدا نہیں کی جا سکتی. آپ اگر اس طریقے سے جس طرح کہ ہمارے ہاں بہو کو لایا جاتا ہے لاتے ہیں, تو آپ بڑے مسائل پیدا کر لیتے ہیں اور ان مسائل کو پھر ساری زندگی آپ بھگتتے رہتے ہیں. یعنی وہ ایسی فصل بوئی جاتی ہے کہ وہ کانٹے پیدا کرتی رہتی ہے. تو زیادہ اچھا یہ ہے کہ آپ الگ ہوں اور یہ شعور پیدا کریں کہ جس طرح بچی کے ماں باپ ہیں, جس طرح اس بچے کے ماں باپ ہیں, یہ سب کے اب ماں باپ بن گئے ہیں. ماں باپ تو یہ بن گئے ہیں, लेकिन माँ बाप बनने का मतलब हरगिज़ ये नहीं है कि आपको उस बच्ची को इसी घर के अंदर गाड़ना है, ये सही नहीं है भैया।
गांधी साहब, एक सवाल भी पूछना चाहूँगी, एक आपका मुशाहिदा, आपने आपकी रिसर्च क्या है इस हवाले से, क्योंकि हम हर चीज़ ढूंढना चाहते हैं रसूल अकरम की ज़िंदगी में, सहाबा कराम की ज़िंदगी में उन्होंने क्या किया। तो हज़रत अली, मेरे ख्याल से आप बेहतर एग्जाम्पल दे सकते हैं कि ज़ौजा आपकी खातून जन्नत रसूल की बेटी हैं, वालदा आपकी फ़ातिमा बिनत असद थी, किस तरह आपने मैनेज किया अपनी वालदा और जनाब फ़ातिमा को, अलग घर थे?
जी बिल्कुल ऐसे ही था, यानी पहले एक अलग घर लिया गया, बनाया गया, वो एक कमरे ही का घर था उस ज़माने में, जिस तरह की माशरत थी, उसके बाद शादी होती है, यानी ज़रूरी सामान, इसी वजह से रिसालत में आप ने खुद फराम किया, यानी आपकी हैसियत गोरा दोहरी हो गई, आप एक बच्ची के बाप भी थे और सैयदना अली भी आपकी किफ़ालती में थे, तो दोनों के लिए आपने पहले घर का बंदोबस्त किया। ये तो एक नागुज़ीर ज़रूरत है, यानी इस नागुज़ीर ज़रूरत को अगर किसी मौके पर आप पूरा नहीं कर सकते तो आपको माजरत की जगह पर खड़ा होना चाहिए, ना कि तहकुम की जगह पे खड़े होना चाहिए। इसके बगैर अच्छी ज़िंदगी की इब्तदा नहीं की जा सकती। ये एक जवानी का ज़माना होता है, इसमें बाहमी ताल्लुकात, रवाबत, एडजस्टमेंट, इसने एक मरहले से गुजरना है। ये बड़ी आसान हो जाती है अगर उनके लिए अलग जगह मौजूद हो, और ये बहुत मुश्किल हो जाती है जहाँ 10-15 लोगों के अंदर आपको अपने अंदर तब्दीलियाँ पैदा, बहुत मुश्किल हो जाती है, और यही मुश्किल है कि जिसको फिर हम अपनी पूरी ज़िंदगी में भुगतते हैं। आप किसी ख़ानदान का जायज़ा ले लें, ऊपर से बातें कर लेना बड़ा आसान होता है, ज़रा इत्मीनान के साथ बैठ के उनसे कहें कि दिल की बात बयान करें तो आप पर बिल्कुल वाज़े हो जाएगा कि हकायक क्या है, बाहमी रवाबत में क्या खराबियाँ, क्या कांटे हम बो चुके हुए हैं जिसको फिर सारी ज़िंदगी आंखों से चुनते रहते हैं।
अच्छा, सास के हुकूक आप
पूछ रहे हैं, जैसे आप भी ये आपने कहा, जैसे मेरा भी ये है कि अलग कर देना चाहिए बच्चों को जब उनकी शादियाँ हों, लेकिन जब आपको माशरे वाले पीछे से तारीफ बोलते हैं, क्या इतनी जल्दी, जैसे हमने अपने बच्चे के साथ रखा था कि आप एक साल हमारे पास रहें ताकि आपको घर के तौर तरीके वो बहुत सीख पाए कि हम किस से मिलते हैं, किस तरह हमारी ईद होती है, तो ये हमने एक साल का करके उसको अलग कर दिया। अब दोस्त है बाप का ये है, मतलब तुम इतनी सख्ती या ये, यू ना, अपनी अपनी चीज़ें वो निकाल रहे हैं अपनी तरफ से कि हमने क्यों अलग किया उनको,
इसकी परवाह नहीं करनी चाहिए। देखिए बात यह है कि हमें अपने माशरे को बेहतर करना है और किसी ना किसी को इसकी पैदा करनी होगी। मेरे दो बेटे हैं, मैंने उनकी शादी की है, मैंने उसके फ़ौरन बाद उनसे कहा कि मैं आपको अलग कर रहा हूँ, ये इसका सवाल ही नहीं है, बस थोड़ा अरसा वही आप हमारी माशरत को समझ लेते हैं, उस दौरान में वैसे भी रोमांस होता है, कोई ज़्यादा ख़राबी नहीं होती, लेकिन आप बता दें उनको। अच्छा, जब आप बता देते हैं ना तो फिर वो 6 महीने भी अच्छे गुजर जाते हैं, मालूम होता है कि मुझे अपने घर में जाना है, रहना है। और मैं आपसे अर्ज़ करूं कि जब आप इस तरीके से आज़ादी भी देते हैं, उनकी हुर्रियत का एहतराम भी करते हैं, उनका ये हक़ भी मानते हैं कि उनको अलग घर की ज़रूरत है, आप देने के लिए भी तैयार होते हैं, रस्ते में रुकावटें भी पैदा नहीं करते, फिर जब वालदैन की हैसियत से आप उस घर में जाते हैं तो जो इज़्ज़त और एहतराम आपको मिलता है उसका अंदाज़ा नहीं कर सकते।
लेकिन गांधी साहब, जब माँ के भी बड़े हुकूक होते हैं, उसने पाला होता है बच्चे को, जब वो हिल भी नहीं सकता होता उस वक्त से, तो बड़ी उसकी भी चाहत होती है रोज़ाना अपने बेटे से मिलने की, और अगर शोहर अभी रोज़ाना यही करेगा अपना घर, वालदा का घर, तो बेचारा वो भी शटल कॉक बन जाएगा।
ये ठीक है, लेकिन बहरहाल जब आप ज़िंदगी के एक मरहले में दाखिल हो रहे हैं, मिसाल के तौर पर मैं आपसे अर्ज़ करता हूँ कि वही माएँ हैं ना, जब ये देखते हैं कि बच्चे को जदीद तालीम हासिल करने के अमेरिका जाना चाहिए तो सब्र करती हैं ना। अच्छा, फिर उनको मुलाजमत करनी है, अब मुलाजमत आपने की लाहौर में, आपका तबादला हो गया कराची में, होता है ना ये, तो ये मान
तो
ले
बैरून मुल्क भेजने पे,
बैरून मुल्क भेजने, तो ये मान ले, तस्लीम कर लें कि एक और शख्सियत आ गई है इस घर में, अब उसके साथ बच्चे को हमने ब्याह दिया है, ये मान ले ना, ये जैसे ही आप तस्लीम कर लें तो फिर आपके मुतालबात भी कम हो जाते हैं, हकीकत पसंद आना, इसमें क्या हर्ज की बात है कि चलिए अगर हफ्ते में 2 दिन शौहर साहब आ गए हैं तो 2 दिन वालदैन भी चले जाएँ, जाके मिलाएँ जाके, यानी अगर बाहमी तौर पर मिलने मिलाने का मामला हो, तो मैं आपसे अर्ज़ करता हूँ कि आप दूसरे के हुकूक मान कर, एक मरतबा मान कर देखें, जो इज्जत और दिली इज्जत और एहतराम आपको मिलता है वो आप ज़ोर ज़बरदस्ती से नहीं हासिल कर सकते।
सही। अच्छा, माँ बाप के हुकूक और माँ बाप के फ़राइज़ तो इस्लाम में बहुत हैं, सास ससुर के नहीं हैं। अब तो मैं देखती हूँ कि जितना हम ज़्यादा दीनी उलूम लोग हासिल कर रहे हैं, पलट के अपनी सासों को, ससुर को ज़रूर ये जवाब देते हैं कि जी आपका करना हम पे फ़र्ज़ नहीं है। तो बिलाशुबा इस्लाम की बताएंगे कि इस्लाम में वैसे क्यों ये रखा गया कि सास ससुर का नहीं है, लेकिन शोहर तो पूरा दिन बाहर काम कर रहा है, उसके ऊपर तो फ़र्ज़ है, अगर वो नहीं कर सकता तो क्या बीवी करे। और दूसरा ये कि ये कह देना भी अच्छा है कि इस्लाम में वैसे कोई हुकूक नहीं है इंसानियत के नाते।
नहीं, देखिए बात यह है कि वालदैन के हुकूक को तो कुरान ने बयान कर दिया, इसलिए कि उन्होंने बहरहाल परवरिश की है, पाला है, जन्म दिया है, आपको सारी तरबियत दे के इस काबिल बनाया कि आप इंसान बने, तो अल्लाह ताला ने बताया कि मेरे बाद सबसे बड़ा हक वालदैन का है, और वालदैन के हक़ को किसी हाल में तलफ नहीं होना चाहिए, वो अपनी जगह एक अलग बात है। लेकिन एक दूसरी बात भी है, और वो चीज़ ये है कि जिस वक्त आप शादी करते हैं تو یہ بھی بمنزلہ والدین ہو جاتے ہیں، یعنی اگرچہ جنہوں نے آپ کو جنا ہے ان کے برابر تو ان کا مقام نہیں ہوتا، لیکن یہ بھی والدین کی طرح ہو جاتے ہیں. چنانچہ حدیث میں یہ بات کہی گئی ہے کہ تمہارے پھر تین باپ ہوتے ہیں، ایک تمہارے وہ باپ جنہوں نے تمہیں جنا ہے، ظاہر ہے ماں بھی اس میں ساتھ شامل ہے، اسی طریقے سے جن کے ہاں تم بیاہے گئے ہو اور جس سے تم نے تعلیم پائی ہے. دیکھیے ہمارے ہاں تو استاد بھی باپ کے درجے میں ہے، باپ کے درجے میں ہونا اور چیز ہے، ماں باپ بن جانا اور چیز ہے. اس پہ جو ایک نازک فرق ہے اس کو سمجھ لینا چاہیے. مثال کے طور پر آپ بیاہی گئی ہیں، آپ کی والدہ ہیں، تو آپ کی والدہ کی خدمت کا جو حق آپ پر عائد ہوتا ہے، آپ پر عائد ہوتا ہے، وہی آپ کے شوہر پر اپنے والدین کے بارے میں عائد ہوتا ہے. اب آپ اس کو الٹ کیسے سکتے ہیں کہ آپ کی والدہ کا حق تو نہیں ہے آپ کے اوپر، ساس کا ہو گیا ہے. یہ بھی ایک خرابی کی بات ہے نا. یعنی آپ کو یہ ماننا چاہیے، اگر میں شوہر ہوں تو مجھے ماننا چاہیے کہ میری بیوی پر اس کے والدین کا حق اسی طرح قائم ہے.
بالکل.
ان کی خدمت کرنا یا ان کے حالات میں کے بارے میں باخبر رہنا، یا اگر کوئی میرے حالات اچھے ہیں تو ان کی خدمت میں کوئی چیز پیش کر دینا، یہ ساری چیزیں اس کے بھی اپنے والدین ہیں، ان کے لیے کرنی ہے. اچھا میں آپ سے عرض کروں کہ اس میں باہمی تعلق کے اندر یہ ساری چیزیں ہو جاتی ہیں. اگر میں نے اپنی بیوی کے والدین کو والدین کی عزت دی ہے اور حقیقی معنی میں دی ہے، تو میں بعید سمجھتا ہوں کہ بیوی نہیں دے گی میرے والدین.
بالکل.
یعنی یہ لازمن ہوتا ہے، انسان کی فطرت بڑی سالے فطرت ہے، یعنی ہم اس کو بگاڑتے ہیں، اس کو اریٹیٹ کرتے ہیں، اس کے نتیجے میں اصل میں خرابی پیدا ہوتی ہے.
بہت شکریہ غامدی صاحب، نے بہت سارے سوالات کے جواب دیے، لیکن ابھی بہت سے سوال ہیں جو کہ تشنہ رہ گئے ہیں، ان کے ایک اور ہم پروگرام کریں گے ان قریب. آپ کا بھی بہت بہت شکریہ زرین صاحبہ ہمیں جوائن کرنے کے لیے.
بہت شکریہ آپ لوگوں.
اور اس کے ساتھ مجھے بھی دیجیے اجازت، ہم مزید اس سلسلے میں گھریلو معاملات پر اور رشتہ داروں کے حقوق کے حوالے سے مزید پروگرام بھی کریں گے. آپ سے اب اجازت چاہتے ہیں اگلے ہفتے تک کے لیے. اگلے ہفتے ایک نئے موضوع کے ساتھ آپ کے سامنے حاضر ہوں گے. تب تک کے لیے خدا حافظ.